کا ذہن ہے کہ جس دن ہمارے یہاں تصوف سے متعلق سوالات کے جوابات دیے جاتے ہیں اور احوال کے بارے میں بھی تحقیق بتائی جاتی ہے. السلام علیکم سر. آئی ول ناٹ بی یوزنگ دا پریزنٹ واٹس ایپ نمبر. آئی ایم سینڈنگ. اوکے نو پرابلم.
السلام علیکم سر. آئی ول بی ایبل ٹو سے اللہ اللہ ان مائی آل لطائف فار 10 منٹس ایچ ایز یو ٹولڈ دیٹ آئی کین ڈو فیز ان دا قلب فار 15 منٹس آفٹر ورڈز. جی آپ 10 منٹ کے لیے ہر لطیفہ پہ تصور کریں کہ وہاں پر اللہ اللہ ہو رہا ہے, اور یہ جو آپ نے مراقب حدیت کے بارے میں بتا دیا کہ فیض آ رہا ہے اللہ جل شانوں سے جس کی جیسے کہ اس کی شان ہے, آپ سے ان کے قلب مبارک پر, آپ سے ان کے قلب مبارک سے شیخ کے قلب پہ آ رہا ہے, شیخ کے قلب سے آپ کے دل پہ آ رہا ہے. تو یہ 15 منٹ کے لیے ہے, تو یہ مجھے نہیں معلوم کہ آپ نے کب سے شروع کیا ہے, اس کے بارے میں بتا دیں اور کیفیت بھی بتا دیں. السلام علیکم حضرت جی, میں فلاں زوج فلاں بہلپور سے بات کر رہی ہوں. حضرت جی آپ نے جو اذکار بتائی ہیں وہ الحمدللہ باقاعدگی سے پڑھ رہی ہوں اور مراقبہ بھی کر رہی ہوں, لیکن آپ نے کوئی تفصیل نہیں بتائی. السلام علیکم. مائی کنڈیشن فرام دا پاسٹ days is not well. I have previously told you about it and you said to seek treatment if it is a depression. My symptoms are that I continuously feel stress which has effect on my stomach, appetite and overall body energy. I am losing interest in everything and everything seems hard for me even if it is small activity. There is no particular reason for stress in my life except the current situation of corona, etc. In daytime, my situation worsens and this all has the effect on my religious and worldly activities. And I only feel sukoon while reading Quran and Askar and meeting relatives makes me feel better. Someone suggested that it may be evil eye or magic. I wanted to ask that it is depression or nazribad. Kindly guide me regarding this issue. اصل میں یہ دور یقیناً دور فتن ہے اور ہر چیز ممکن ہے, لیکن ہم لوگوں کو کس طرح چلنا ہے. ڈاکٹرز کے پاس بھی اگر کوئی جاتا ہے تو وہ بھی بائی پروسیس آف ایلیمینیشن اسٹیپ بائی اسٹیپ اصل بات تک پہنچنے کے کی کوشش کرتا ہے, یعنی کوئی ایک چیز ریزیوم کر کے اس کا علاج کرتے, اگر وہ نہیں تو پھر دوسرا پھر تیسرا, اس طریقے سے بات ہوتی ہے. تو ہمارے نزدیک بھی اس قسم کی صورتحال ہے. تو آپ نے جو بتائی ہے وجہ کوئی بھی ہو سکتا ہے. سب سے پہلے آپ ڈاکٹرز کو کنسلٹ کریں گی کیونکہ وہ ظاہری چیز ہے, اگر وہ نہ ہو تو پھر آپ دوسری چیزوں پہ جائیں گی. تو ڈپریشن یہ بھی آج کل ایک فیکٹ ہے, اور آج کل ان سین سٹریسز بہت زیادہ ہیں جس کی ریزن کوئی معلوم نہیں ہوتی, تو وہ اصل میں سائیکو انالیسس سے معلوم ہو سکتے ہیں. کوئی ایسی چیز انسان کے لاشعور میں گھسی ہوتی ہے جو کہ اس کو معلوم نہیں ہوتا لیکن وہ اس کو تنگ کر رہا ہوتا ہے, تو پھر سائیکو انالیسس سے معلوم ہو سکتا ہے کہ وہ کون سی چیز ہے. تو یہ کام سائیکارٹسٹ کا ہے, وہ لوگ اس کے بارے میں کچھ کہہ سکتے ہیں. لیکن بہرحال اللہ بذکر اللہ تطمئن القلوب, آگاہ ہو جاؤ, اللہ تعالیٰ کی یاد میں دلوں کا اطمینان ہے. یہ چیز چونکہ ہمیں اچھی طرح معلوم ہے لہٰذا ذکر سے یقیناً فائدہ ہوگا, جیسے کہ آپ نے بھی بتایا ہے. تو آپ قرآن پاک میں اپنے آپ کو مشغول رکھیں, بالخصوص اللہ تعالیٰ کی رحمت کا تصور کر لیں اور اللہ جل شانہ پہ تفویض کر لیں. تفویض جو ہے نا سب باتوں کا علاج ہے. وہ فوض امر اللہ ان اللہ بصیر بالعباد. علاج میں کمی نہ کریں چونکہ وہ ایک سبب ہے اور سنت رسول صلی اللہ علیہ وسلم کی, لہذا اس میں تو کمی نہیں کرنا چاہیے, لیکن اس میں بھی تفویض چاہیے. ہمارا کام علاج شروع کرنا ہے، نتیجہ اللہ کے حوالے، لہذا تفویض کر لیں، تفویض سے آپ کے مسائل حل ہوں گے۔ میں ایک دفعہ ایسے ہی مرض ہوا تھا، پینک ہوتا ہے اس قسم کی چیزوں میں، تو ایف ایس سی میں تھا تو رات کو پینک ہوا تھا تقریباً 2 بجے، تو میرا روم میٹ اس وقت تھا بھی نہیں، تو میں پھر گیا ایک اور سائڈ روم میٹ کے پاس کہ آپ آ جائیں ہمارے کمرے میں، تو آ گئے، لیکن راتیں سردی کی تھی، وہ اپنے ساتھ لحاف لے آیا اور آتے ہی ڈھیر ہو گیا، سو گیا، تو ظاہر مطلب وہ تو میرے لیے ہونا نہ ہونا برابر ہو گیا۔ تو اس کے بعد پھر میں نے یہ کہا، میں نے کہا ٹھیک ہے مرنا ہے تو پھر مر جاؤ، اللہ تعالیٰ پہ اللہ کے حوالے، بس میں نے کلمہ پڑھ لیا اور سنت طریقے سے جو اسے انسان سوتا ہے بس طرح، بس تھوڑی دیر میں مجھے نیند آ گئی، صبح اٹھا تو ٹھیک ہو گیا۔ مطلب یہ ہے کہ اس قسم کی باتوں میں یہ چیز ہوتی ہے، اب تفویض ان مسائل کا حل ہے، تو آپ تفویض کریں جو اللہ کی مرضی وہ ٹھیک ہے، تو اس سے آپ کے مسائل حل ہو سکتے ہیں۔ لیکن میں یہ نہیں کہتا ہوں کہ آپ علاج نہ کریں، علاج سے آپ کو نہیں روکتا، لیکن یہ ساتھ سپورٹنگ جیسے سپلیمنٹس ہوتے ہیں نا، سپلیمنٹس، تو سپلیمنٹس میں یہ بہترین سپلیمنٹس ہیں، اللہ تعالیٰ کا ذکر، دعا، تلاوت، یہ چیزیں آپ کر لیں۔ باقی جو میجک اور دوسری چیزیں ہیں اس کے ہم ایکسپرٹس نہیں ہیں، اس کے بارے میں کچھ نہیں کہہ سکتا ہوں، کیونکہ میں نہ عامل ہوں، نہ عملیات کو جانتا ہوں، اور نہ عملیات میں پڑھنا چاہتا ہوں، تو یہ میرے فیلڈ نہیں ہے، اس کے بارے میں کچھ نہیں کہہ سکتا، البتہ جو میں جانتا تھا وہ میں نے عرض کر لیا۔ آپ نے آڈیوز بھیجی ہوئے ہیں، اور ہمارے یہاں قانون یہ ہے کہ پیر کے دن کے لیے آڈیوز نہیں بلکہ ٹیکسٹ بھیجنا ہوتا ہے، کیونکہ آواز سے پتہ چلتا ہے کہ کس کا ہے، تو ہم لوگ کسی کا نام بھی نہیں بتانا چاہتے ہیں اور ان کو علاج بھی بتانا چاہتے ہیں، تو آپ ٹیکسٹ میں چیزیں بھیجیں تو پھر میں بات کر سکوں گا۔ آپ نے چونکہ آڈیو میں بھیجا ہے تو آڈیو میں یہاں پر میں نہیں سنا سکتا، کیونکہ اس آواز آئے گی اور آواز آئے سے پہچان بات چیت پہچان لیجیے، لہٰذا آپ ٹیکسٹ بھیجیں تو پھر میں آپ کو جواب دے سکوں گا، کیونکہ یہاں میں آڈیو میں جواب نہیں دیا کرتا۔ السلام علیکم محترم شیخ صاحب، مجھے 10 منٹ کا دل کا، 15 منٹ روح کا مراقبہ اور اللہ اللہ کا ذکر 4000 بار دیا گیا تھا، تقریباً 2 مہینے ہو گئے ہیں، ذکر محسوس ان جگہوں پہ ہوتا رہتا ہے، الحمدللہ جب بھی دھیان جائے تو محسوس ہوتا ہے، رہنمائی فرمائے اس کے آگے کیا کرنا چاہیے۔ تو ابھی آپ اس طرح کر لیں کہ 10 منٹ دل کا کریں، 10 منٹ لطیفہ روح کا کر لیں، اور 15 منٹ لطیفہ سر کا کریں، اور یہ جو زبانی ذکر ہے اس کو جاری رکھیں۔ تو بہرحال اگر آپ کو بوجھ محسوس ہو رہا ہے تو اس بوجھ کو آپ اپنے لیے غنیمت سمجھیں، کیونکہ اس سے نفس کا علاج ہو جائے گا، تو آپ اپنا مراقبہ جاری رکھیں اور اس بوجھ کی پرواہ نہ کریں۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ، حضرت تعلیمات مجددہ کے گزشتہ درس سے بہت فائدہ محسوس ہوا، جس میں 10 لطائف کے ذریعے پورے نقشبندی سلوک کا خاکہ سامنے آ گیا، الحمدللہ، اللہ کا شکر ہے، مجھے بھی اس کا فائدہ محسوس ہوا ہے۔ اصل میں واقعی حضرت مجدد صاحب رحمۃ اللہ علیہ کی جو تعلیمات ہیں بہت قیمتی ہیں، اور حضرت نے ساری چیزوں کو کھول کھول کے بیان کیا ہے، البتہ جیسا کہ ہمارا طریقہ ہے کہ ہم لوگ پھر بھی نفس کے شکار ہو جاتے ہیں، اور کوئی نہ یہ نیا بہانہ نفس تراش لیتا ہے، جس کی وجہ سے ہم بجائے فائدے کے محرومی کی طرف جا رہے ہوتے ہیں۔ تو اس میں بھی حضرت نے ماشاءاللہ بہت آسانی کے ساتھ یہ چیز سمجھائی ہے کہ نقشبندی سلسلے میں عالم امر سے شروع ہوتا ہے کام، یہ لطائف عالم امر جو ہے قلب، روح، سر، خفی اور خفا سے شروع ہوتا ہے، لیکن اس کی تکمیل سلوک سے ہوتی ہے، سر اللہ سے ہوتی ہے۔ تو پہلے لطائف سبع سے اس کو بیان فرمایا، جس میں قالب اور نفس، غالب جو ہے یہ جبلت ہے اور نفس جو ہے نا وہ تو انسان کے ساتھ لگا ہوا ہے, تو یہ نفس ہمارا ہوتا ہے, باغی ہوتا ہے, اور اس کی بغاوت کو فروغ کرنا ہوتا ہے, اس کو قابو کرنا ہوتا ہے. اور جو غالب ہے اس کو شریعت کے مطابق استعمال کرنا ہوتا ہے. تو یہ دو لطیفے اس طرح ہے. پھر جو غالب ہے اس کی تفصیل ہے, چونکہ چار لطائف پر مشتمل ہے غالب, تو وہ جو چار لطائف ہے وہ عالم خلق کے ہیں, یعنی خاک, باد, آب اور آتش. تو یہ چار قسم, چار جو اس کو کہتے ہیں وہ طبیعتیں ہیں. تو یہ چار لطائف, یہ مطلب عالم خلق کے, اور ایک لطیفہ نفس عالم خلق کا, اس کا سیر سلوک کے ذریعے سے مطلب جو ہے نا وہ اس کے ذریعے سے تکمیل ہوتی ہے. تو بات بالکل وہی ہے کہ عالم امر کے لطائف پہ کام کرنے سے جذب حاصل ہوتا ہے, اور عالم خلق کے لطائف پر کام کرنے سے سلوک ہوتا ہے. تو حضرت نے بالکل وہی بات بہت خوبصورت انداز میں مکمل فرما لی, تو ہمیں یقیناً اس سے بہت فائدہ ہوا. باقی یہ ہے کہ حضرت نے جو فرمایا کہ مختصر ہے اور صحابہ کے طریقے پر ہے, تو اس میں بھی کوئی شک نہیں ہے. اصل میں ہوتا یوں ہے کہ یا مجاہدے کے ذریعے سے مجاہدے کے لیے تیاری ہو, یعنی غیر اختیار جو اضطراری جو مطلب یعنی اختیاری مجاہدہ ہے, اس کے ذریعے سے شرعی مجاہدے کے لیے انسان اپنے آپ کو تیار کر لے. جیسے مثال میں دیتا ہوں کہ جیسے غزوہ بصر ہے, آنکھ کی حفاظت, تو اگر کسی سے نہیں ہو رہی تو پھر ان کو ہم طریقہ بتاتے ہیں مجاہدہ کا, کہ کمرے کے اندر بیٹھ کے 5 منٹ مطلب یہ ہے کہ نیچے دیکھ کے اوپر نہ دیکھے, اور پھر جو ہے نا مطلب باہر آ کر جب اچھا پھر 6 منٹ, پھر 7 منٹ, پھر 8 منٹ, یہ 25 منٹ تک پہنچائیں, 20 دن میں پہنچ جائے گا. پھر باہر آ کر 5 منٹ سے شروع کر لیں, لوگوں کے درمیان رہ کر 5 منٹ نیچے دیکھنا ہوگا, اور پھر اگلے دن 6 منٹ, اگلے دن 7 منٹ, تو 20 دن میں 25 منٹ پہ پورا ہو جائے گا, اس تک پہنچ جائے گا. تو اس کے ذریعے سے غزوہ بصر جو ایک شرعی مجاہدہ ہے اس کی توفیق ہو جاتی ہے, ایک اختیاری مجاہدے کے ذریعے سے. تو اسی طریقے سے جتنے بھی شرعی امور ہیں, جیسے نماز ہے, روزہ ہے, زکوٰۃ ہے, حج ہیں, یہ سب مجاہدات ہیں شرعی. تو ان شرعی مجاہدات کو ہم اختیاری مجاہدات کے ذریعے سے بھی حاصل کر سکتے ہیں. تو ایک تو یہ طریقہ ہے, اور اس میں تدریج ہے, اور تدریج بھی صحابہ کا طریقہ ہے, کیونکہ آپ صلی اللہ علیہ وسلم نے صحابہ پر تدریج کے ساتھ تمام احکامات نافذ کیے, بلکہ اللہ پاک نے کیے تھے. اسلام جو ہے نا, دین جو ہے نا, بالکل تدریج کے ساتھ آیا ہے. تو اس کا مطلب ہے کہ تربیت بھی تدریج کے ساتھ ہو سکتی, تو تدریج بھی صحابہ کا طریقہ ہے. اور دوسری طرف حضرت مجاہد صاحب نے جو فرمایا کہ جو ہے نا مطلب یہ کہ شرعی مجاہدات ڈائریکٹ استعمال کیے جائے, تو اس کے لیے پھر یہ ہے کہ ذرا نرم کرنا پڑتا ہے نظام کو. تو اس کے لیے گرم و نرم کرنے کا ذریعہ جذب ہے. تو پہلے جذب حاصل کیا جاتا ہے, اس کے ذریعے سے پھر شرعی مجاہدات پہ ڈائریکٹ ڈالا جاتا ہے عزیمت کے ساتھ, رخصت پر نہیں رکھتے. تو یہ عزیمت ہی مجاہدہ ہوتا ہے, پھر عزیمت ہی مجاہدہ ہوتا ہے. تو اس کا مطلب ہے کہ وہ ڈائریکٹ شرعی مجاہدات پہ ڈالنا, لیکن جذب کے ساتھ, ایک طریقہ تو یہ ہوا. دوسرا طریقہ یہ کہ تدریج کے ساتھ اختیاری مجاہدات کے ذریعے سے شرعی مجاہدات تک پہنچنا, تو بھی ایک طریقہ ہے. تو بہرحال یہ کہ دونوں طریقے ٹھیک ہیں, اور دونوں طریقوں کے اپنے اپنے فوائد ہیں. تو اس وجہ سے ہم لوگ اس میں تنقیص کی طرف نہیں جاتے کہ فلاں سلسلہ اچھا ہے, فلاں سلسلہ اچھا نہیں, البتہ مزاجوں کی طرف جاتے ہیں کہ بعض مزاج کے لیے ایک طریقہ زیادہ بہتر ہوتا ہے, دوسرے مزاج کے لیے دوسرا طریقہ بہتر ہوتا ہے. تو مزاجوں کے اوپر ہم جاتے ہیں, اور مزاج اللہ پاک نے بنائی ہے, تو جیسے اللہ تعالیٰ نے بنائی ہے تو اس کے مطابق اس کو چلنا چاہیے. تو الحمدللہ یہ چیزیں ہمیں اس سے معلوم ہو گئی, شکر اللہ کا. حضرت السلام علیکم, آئی ہیو بین ریسائٹنگ اللہ اللہ 2000 times فالوڈ بائی یا اللہ, یا سبحان, یا عظیم, یا رحمان, یا وہاب 100 times فار دا پاسٹ 1 month. کائنڈلی ایڈوائز نیکسٹ, سو یو شوڈ ایڈ یا ودود ود دس فار 1 month. سلام حضرت, کیسے ہیں آپ؟ اللہ پاک سے ہمارے ساروں پہ قائم रखें साहब। शाबाश। अच्छा सर, मेरा जिक्र जारी है दूसरा, और जनाब दुश्मनों ने चारों तरफ से घेर रखा है और बहुत तकलीफ़ पहुंचा रहे हैं। कोई सामने आ जाता है और कोई नहीं चुपकवार करता है। इबादत और ज़िक्र में भी टेंशन से तवज्जो नहीं हो रही। मैं बहुत परेशान हूँ, मेरे लिए खुसूसी तौर पे दुआ कीजिए, शुक्रिया। यकीनन मैं अल्हम्दुलिल्लाह दुआ सबके लिए करता हूँ, सारे सिलसिले के लिए करता हूँ, सिर्फ आपके लिए नहीं करता। लेकिन बहरहाल इस दुआ के लिए, इस दुआ की कबूलियत के लिए जो आपका अपना अमल बहुत ज़रूरी है। बहुत सारी ख़वातीन मुझसे राबता करती हैं फ़ोन के ज़रिए से, कहती हैं कि हमारे शोहर का कारोबार ठीक नहीं है और मसला है या बीमारी है या कोई और चक्कर है, किसी के बारे में कहती है, मैं उसके लिए क्या पढ़ूँ। तो मैं उनको बताता हूँ, आपके पढ़ने से उसको फ़ायदा नहीं होगा, फ़ायदा उसको ख़ुद पढ़ने से होगा कि वो ख़ुद क्या चाहता है। अगर वो ख़ुद इस तरफ नहीं आ रहा तो आपके करने से कुछ नहीं होगा। हाँ, दुआ आप कर सकते हैं, दुआ में कोई वो नहीं है, लेकिन मसला ये है कि जो तब्दील नहीं होना चाहता तो उसके साथ क्या किया जा सकता है। इस वक्त सूरत हाल ये है कि लोग कहते हैं कि हमारे हालात तब्दील हो जाएँ लेकिन हम तब्दील नहीं होंगे, जबकि अल्लाह ताला का इरादा ये है कि हम तब्दील हो जाए तो हमारे हालात भी तब्दील कर लें। क्योंकि कुरान ऐसे कुरान ही है, ज़ाहरुल फसाद फिल बर्र वल बहर बिमा कसबत अयदी नास, बर्र बहर में फसाद बरपा हो गया लोगों के अमाल की वजह से। तो हमारे अमाल की वजह से फैसले उतरते हैं। अब अगर हम अल्लाह पाक से अपना राबता दुरुस्त कर लें और गुनाहों से तौबा कर लें और अल्लाह जल्ल शान के हुजूर झुक जाएं, तो सब चीज़ों से अल्लाह ताला बचाने वाले हैं। कोई भी मतलब मुश्किल नहीं है अल्लाह के लिए। तो उसके लिए हमें अल्लाह के हुजूर झुकना होगा, माफ़ी मांगनी होगी, अपने हालात को सही करना होगा, गुनाहों की ज़िंदगी से निकलना होगा। ये हालात की तब्दीली है। ये हालात हमारे तब्दील हो जाएंगे तो अल्लाह पाक की मदद हमारे साथ खुद ब खुद शामिल हो जाएगी। बाकी सब्र और नमाज के ज़रिए से अल्लाह पाक से मांगने का हुक्म है, मुस्तईन बिस सब्र व सला। तो सब्र में, नमाज में दुआ भी आ गया, नमाज भी आ गया, और साथ साथ ये कि सब्र में यही बात है कि असबाब को इख्तियार करना भी आ गया, और जब तक नतीजा नहीं आता उस पर सब्र भी करना आ गया। क्योंकि अल्लाह ताला के अपने एक तरतीब है, आप पैरासिटामोल की गोली खाते हैं तो उसके बुखार उतरने में भी कुछ टाइम तो लगता है ना। कितना टाइम लगता है डॉक्टर साहब? आधा घंटा तो तकरीबन लगता है। अब कहते हैं मैंने गोली खा ली और बुखार ख़त्म, तो ऐसा तो नहीं होता। हाँ जी, तो इस वजह से बाज़ दफ़ा इंसान काम शुरू कर लेता है लेकिन उसके नतीजे में कुछ वक्त होता है, तो इंसान उसमें सब्र नहीं करता, तो फिर इंसान को सब्र करना होता है, वस्तईनु बिस्सब्र वस्सलाह, तो अल्लाह ताला की मदद उसके साथ होती है। तो इस वजह से मैं आपसे भी अर्ज़ करूँगा कि बस आप अल्लाह ताला के साथ अपना ताल्लुक़ दुरुस्त कर लें। दुआ में यकीनन करूँगा और अब भी कर रहा हूँ, अल्लाह ताला आपके सारे मामले दुरुस्त कर ले, लेकिन दुआ में ताकत तब आएगी जब आप ख़ुद अपने आला दुरुस्त कर लेंगे। अल्लाह ताला आपकी और सबकी मदद फरमा दे। वाखिर दुआ। बिस्मिल्लाहिर्रहमानिर्रहीम। अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहू। मैं रावलपिंडी से फलां बात कर रहा हूँ हज़रत वाले, मैं उम्मीद करता हूँ आप खैरियत से आफ़ होंगे। इंशाअल्लाह अल्लाह ताला आपको सेहत और तंदुरुस्ती अता फरमाए, आमीन। घरवाली का जिक्र एक माह के लिए मुकम्मल हो गया, मज़ीद चार दिन ऊपर हो गए। मुराकबा कल 15 मिनट के लिए जो सही महसूस हो रहा है, मुराकबा रूह भी 15 मिनट के लिए रूह मरतबा रूह के दौरान आधे जिसम हरकत करने लगता है। आगे कल आगे के लिए रहनमाई फरमाए। तो अभी जो है ना 10 मिनट के लिए कल्ब और 10 मिनट के लिए रूह और 15 मिनट के लिए सिर का जो लतीफ़ा है उसका जिक्र उसको बता दें। ये अब जो है ना उनको 10 मिनट के लिए कल्ब, 10 मिनट के लिए रूह और 15 मिनट के लिए सिर जना मतलब ये उसका जिक्र बता दें। अस्सलाम वालेकुम शाह साहब। शाह साहब, जब इंसान कभी किसी चीज़ पर गुरूर करता है तो क्या अल्लाह उनसे वो चीज़ छीन लेता है? मैं काफ़ी दिनों से यही सोच रही हूँ, शायद मैंने भी कभी गुरूर किया होगा कि मेरा अपना घर है। अब तकरीबन 3 माह से मैं मुसाफरों वाली ज़िंदगी गुजार रही हूँ, कभी इधर कभी उधर, यहाँ इतने हो तो सोचती हूँ कि कुछ हफ्तों के बाद जाऊँगी, फिर वहाँ जाती हूँ तो भी यही बात होती है कि तीन तीन हफ्ते बाद जाना है। मुझे लग रहा है कि मेरे तो कोई भी घर नहीं है, शायद ये सदा हो या शायद इस दुनिया में किसी का भी अपना घर नहीं होता, हम सब मुसाफिर हैं। शायद अल्लाह पाक ये सिखाना चाहता हो कि दुनिया में मुसाफिर बन के कैसे रहना है। हाँ, ये एक तब्दील मुझ में आई कि अब कोई कुछ भी कह दे मुझे बुरा नहीं लगता, और ये इस दुनिया में किसी का भी कोई नहीं है, नज़दीक का और न दूर का। नज़दीक से नज़दीक रिश्ता भी कभी बहुत मजबूर हो जाता है, वो साथ नहीं दे पाता, बस सिर्फ एक अल्लाह ही है जो कभी साथ नहीं छोड़ता, जो किसी भी हाल में किसी वक्त। शाह साहब, क्या मेरी सोच सही है? देखिए, आपके सोच के दो हिस्से हैं, एक तो बिल्कुल 100% सही है, और वो ये है कि अल्लाह ताला ही सबके साथ दे सकता है, कोई और नहीं दे सकता, बल्कि इंसान अपना आप भी साथ नहीं दे सकता, खुद अपना साथ भी नहीं दे सकता, अल्लाह ही देता है। मसलन हम गुनाह करते तो अपने आप को नुकसान पहुँचाते हैं, हम बदपरहेजी करते तो अपने आप को नुकसान पहुँचाते हैं, अल्लाह ताला हमें बदपरहेजी से भी रोकता है और गुनाह से भी रोकता है। वह अल्लाह ताला हम पर ज़्यादा मेहरबान है, ये बात तो तयशुदा बात है, इसमें तो आपकी कोई गलती नहीं। जहाँ तक आपकी दूसरी बात है तो उसमें मुझे थोड़ी बहुत मायूसी और थोड़ी बहुत शिकवा की बात लग रही है। तो अगर ऐसी बात हो तो फिर शिकवा वगैरह की ज़रूरत नहीं रहती। अगर आपकी ये बात आखिरी चंद लाइनें ठीक हैं तो फिर आपकी पहली सारी बातें ख़त्म होनी चाहिए, और वो ये है कि किसी से शिकवा नहीं, किसी का गिला नहीं, किसी की बात महसूस करना नहीं। ये जो आप महसूस कर रही हैं तो इसका मतलब है कि अभी पूरा नहीं हुआ, अभी कुछ। जैसे जब तक पूरे आग न जलाओ तो धुआं चलता रहता है, और जब कंप्लीट बर्निंग हो जाए तो फिर आग भी नज़र नहीं आता। जिस जगह मुकम्मल बर्निंग होते वह आग नज़र नहीं आती, तो इसका मतलब ये हुआ कि अभी पूरा मसला ठीक नहीं हुआ, लेकिन बहरहाल बेहतर हो गया है, अल्लाह का शुक्र है। तो आप इस पर अल्लाह का शुक्र अदा करें। और ये बात है कि सब लोगों के दिल जो है ना अल्लाह के कब्ज़े में है, आप अल्लाह ताला के साथ अपना ताल्लुक दुरुस्त कर ले तो सारे मखलूक ना आपको कुछ दे सकती है ना आपको कुछ बिगाड़ सकती है, जैसे अल्लाह चाहेगा उसी तरह करेंगे। बस ये ज़हन में रखें, इंशाल्लाह कोई भी आपको नुकसान नहीं पहुंचा सके। अस्सलाम वालेकुम वरहमतुल्लाह बरकातुहू। आई होप यू आर वेल डियर हजरत। आई एम फना 21 इयर्स ओल्ड फ्रॉम यूके ब्रिगम। आई हैव दिस क्वेश्चन नंबर वन, रिगार्डिंग द थॉट्स वी शुड हैव इन माइंड व्हेन एग्जीक्यूटिंग अवर इस्लाही ज़िक्र, शुड द थॉट बी believed in or is it a mere hope? For example, when making the verbal zikr of Allah, Allah, with the thought of that Allah is watching my heart with love, should we believe in this thought with the certainty or with hope? For example, I hope Allah is watching my heart with love whilst making the zikr, or Allah is certainly watching my heart with love whilst making this zikr. I do understand Urdu. मैं इस वक्त आपको सिर्फ एक हदीस शरीफ सुनाऊँगा, इसकी तशरीह पर आप खुद कर लें या किसी और से करवा लें बजाय इसके कि मैं करूँ। आप सल्लल्लाहु अलैहि वसल्लम ने अल्लाह जल्ला शानों से रिवायत किया है, इसको हदीसी कुर्सी कहते हैं। जब बात अल्लाह ताला की हो और बताने वाले आप सल्लम और कुरान ना हो तो फिर इसको हदीसी कुर्सी कहते हैं। तो हदीसी कुर्सी है, अना इन द जन्न अब्दि बी, बंदा मेरे साथ जो को मान रखता है मैं उसके साथ वही मामला करता हूँ। मेरे ख्याल में बात पर आप पर मजीद छोड़ता हूँ, आप हो तो उसको जैसे समझे और या किसी से समझे, ये इंशाल्लाह आपको समझ आ जाएगी। अस्सलाम वालेकुम रहमतुल्लाह। हज़रत जी, उम्मीद है आप खैरियत से होंगे। हज़रत, मेरा इलाज जिक्र मुकम्मल हो गया जो कि बेतरतीब 200 400 600 और 1000 मरतबा है, मजीद की रहनुमाई इधर फरमाएं। अभी आप 200 400 600 और 1500 मरतबा कर लें, انشاءاللہ ایک مہینے کے لیے. السلام علیکم ورحمۃ اللہ. میرا مہینے کا ذکر مکمل ہو گیا ہے. لا الہ الا اللہ 200 مرتبہ، لا الہ الا اللہ 400 مرتبہ، حق 600 مرتبہ اور اللہ 500 مرتبہ. اب اس کے ساتھ 5 منٹ کے لیے یہ تصور کریں کہ جو اللہ اللہ 500 مرتبہ آپ کر رہے تھے زبان سے، اب آپ کا دل بھی اسی طرح اللہ اللہ کر رہا ہے. 5 منٹ کے لیے یہ تصور کریں. تو 200, 400, 600, 500 کرنے کے بعد 5 منٹ کے لیے یہ تصور کریں انشاءاللہ ایک مہینہ. محترم جناب حضرت شاہ صاحب دامت برکاتہ، السلام علیکم ورحمۃ اللہ وبرکاتہ. لا الہ الا اللہ 200 مرتبہ، لا الہ الا اللہ 400 مرتبہ، حق 600 مرتبہ، اللہ 1000 مرتبہ. 10 منٹ کا دل میں ذکر کر رہا ہوں. ان اعمال کو الحمدللہ ایک مہینہ مکمل ہو گیا ہے. آپ نے ایک انفارمیشن مجھے نہیں دی ہے، وہ یہ کہ جو آپ 10 منٹ کا دل میں ذکر کر رہے ہیں وہ کیسے ہو رہا ہے. پھر اس کے بعد میں آپ کو جواب دوں گا انشاءاللہ. السلام علیکم محترم مدر جی، ذکر اللہ 3000 مرتبہ کرتی ہوں، مراقبہ دل 15 منٹ، مراقبہ روح 15 منٹ. دل کا مراقبہ جب شروع کرتے ہو دل کی دھڑکن کے ساتھ اللہ اللہ بھی ماز ہوتے ہیں، پھر آہستہ آہستہ کم ہو جاتا ہے. روح کا مراقبہ کو 3 مہینے ہو گئے، پہلے اچھا ہو رہا تھا مگر کچھ دنوں سے خاموشی ہو گئی تھی، بس دل کی طرح خالی دھڑکن محسوس ہوتی تھی. آج دھڑکن محسوس ہو رہی تھی مگر ذکر اس طرح محسوس ہوتا ہے جیسے کمرے میں ہو رہا ہو مگر میرے اندر نہیں ہو رہا. نہیں ٹھیک ہے، ریفلیکشن ہے، آپ مطلب اس کو اس طرح جاری رکھیں. تو ابھی آپ اس طرح کر لیں کہ دل کا 15 منٹ اور روح کا 15 منٹ اور سر کا بھی 15 منٹ آپ شروع فرما لیں. السلام علیکم حضرت جی، بندہ مدرسے میں پڑھاتا ہے اور وقت کی کمی ہوتی ہے، اگر وقت پر بھی تنہائی میسر نہیں ہوتی، ہر وقت طلبہ کے ساتھ ہونا پڑتا ہے، اس لیے ذکر کی پابندی نہیں رہتی. بندہ کافی عرصے ذکر بھی استقامت سے نہیں کر رہا بلکہ کسی بھی عمل میں استقامت نہیں ملتی، بندے کیا کرے، استقامت نہ ملنے پر بہت پریشان ہوں. اصل میں بعض دفعہ میں ذرا تھوڑا سا بہت ہی موپٹ ہو جاتا ہوں. اب اگر میں آپ کو قسم کا دے دوں کہ کیا آپ کے پاس کوئی فارغ وقت گپ شپ لگانے کے لیے نہیں ہے کہ آپ کسی کے ساتھ گپ شپ لگا رہے ہوں یا گھر میں آپ کسی اور ادھر ادھر سے بدلے بات کر رہے ہوں اپنے کام کے علاوہ، تو آپ کیا جواب دیں گے؟ تو اس وجہ میں آپ سے یہی کہوں گا کہ مرضی آپ کی ہے، میں آپ سے زبردستی تو نہیں کرا سکتا. ایسا ہوتا ہے جب انسان بیمار ہو جاتا ہے تو کوئی بھی اسپتال نہیں جانا چاہتا لیکن پھر اسپتال جانا پڑتا ہے، وہ نہیں جاتا تو بیماری ٹھیک نہیں ہوتی. تو پھر چھٹی بھی مل جاتی ہے، پھر گھر سے بھی نکلنا پڑتا ہے، پھر سارا کچھ کرنا پڑتا ہے. تو یہ تو اصل میں بات یہ کہ آپ نے اس کی ضرورت کیا محسوس کی ہے. اگر ضرورت محسوس نہیں کی ہے تو پھر آپ کچھ بھی نہیں کر سکتے. ضرورت محسوس کی ہے تو ٹائم آپ نکال لیں گے. ہاں البتہ اس پر مشورہ ہو سکتا ہے کہ کیسے آپ کو ٹائم مل جائے، تو آپ مجھے بتا دیں کہ آپ 24 گھنٹے میں کتنا وقت نکال سکتے ہیں، اتنا مجھے بتا دو، اس کے حساب سے میں ڈیزائن کر کے دوں گا. اگر آپ نے غلط بتایا ہوگا ذمہ داری آپ کی ہوگی، اور جو صحیح بتایا ہوگا تو اس کے ساتھ آپ کو فائدہ ہوگا. ظاہر معاملہ تو اللہ کے ساتھ ہے، میرے ساتھ تو نہیں ہے، میں تو علم غیب نہیں رکھتا. ہاں اللہ تعالیٰ کو ساری چیزوں کا پتہ ہے. السلام علیکم حضرت، پچھلے 2 مہینے کے اعمال کا چارٹ آپ کو نہیں بھیجا، اس کی وجہ حضرت یہ بنی کہ میں یہ سوچتا رہتا تھا کہ آج کل اور آج کا اعمال کر لکھوں گا، پھر اس طرح آدھا مہینہ گزر جاتا اور میں اعمال بھول جاتا کہ کون سے اعمال ہوئے تھے کون سے نہیں ہوئے. صرف یہ یاد ہے کہ نماز کوئی نہیں چھوٹی، الحمدللہ نے ذکر چھوٹا ہے، نہ 1300 دفعہ والا عمل، اور درود شریف بھی نہیں چھوٹا، باقی یاد نہیں. اور ستمبر کے مہینے میں بھی یہی ہو رہا ہے، پہلے 6 دن صحیح چارٹ بھرا اور اب سامنے چارٹ پڑا ہوتا ہے لیکن نہیں بھر رہا. معمولات کے چارٹ کو بھرنے کی جو اہمیت ہے وہی کم ہو گئی پچھلے 2 مہینے سے. حضرت میری غفلت اور سستی ہے لیکن میں پریشان اس پر ہوں کہ اپنے تکیے کے ساتھ چارٹ رکھے ہوئے پھر بھی نہیں بھر پاتا. آپ دعا کریں کہ سستی پر کنٹرول کر لوں. میرا خیال میں اس کے بعد اگلا اسٹیپ آپ کا یہ ہونا چاہیے کہ آپ کا میرے طرف پیغام آنا چاہیے کہ آپ دعا کریں کہ میں کانا کہنا شروع کر لوں. میرے سامنے کانا پڑا ہوتا ہے لیکن میں نہیں کہا سکتا، بس آپ میرے لیے دعا کریں کہ میں کانا کہوں تو میں دونوں دعائیں اکٹھی کر لوں گا. آپ کے لیے کانا کہنے کا بھی دعا کر لوں گا اور آپ کے لیے چھاٹ بننے کا بھی دعا کر لوں گا. میرے خیال میں یہ صحیح طریقہ. Assalamu alaikum wa rahmatullahi wa barakatuh. I hope Hazrat is well and the family. I wanted to ask these two questions. Number one, what's the difference between fana and tamkeen and baqa? Why is silsila? There's many branches, example Chishti Sabri and Chishti Nizamiya. What's the difference between the two and also the same with the Naqshbandi Tariqa? So about the first question I would answer. Fana and Baqa, these are two states. In Fana, the person gets rid of nafs, effect of nafs against Sharia, and a person does not feel himself even, the effect of himself and the effect of all other things in this manner. And Baqa is this, that Allah subhanahu wa ta'ala, he feels himself with Allah subhanahu wa ta'ala, and he is working as if Allah is making him working all the things. So this is Baqa, and this is Rujoo ila Allah. This is Uruj. So these are the different meanings. As far as Tamkeen is concerned, it is against Talween. By Talween, I mean that the effect of nafs changes the state of mind all the time. And it is never constant. It's varying all the time. So this is called Talween, because Talween is from loan. Loan means color. I mean, as the colors are changing, so similarly the state of mind is changing all the time. And Tamkeen is against this, that the person, because of his characteristic state of mind, he stays on that and that does not change. So in Tamkeen, a person is out of the effect of these variations, so his answers are more valid and more understandable, and he understands all the actions normally in a good manner, and can perform work with the more confidence. So that is called Tamkeen. As for the second question is concerned, actually our elders are saying that there are as many ways to reach Allah subhanahu wa ta'ala as number of people. It means for every person there is a different path. But as it cannot be managed, so therefore with the, you can say, coarse type of grouping or sampling, different groups are made of the similar nature or similar taste, you can say, zauq. So if a person is having such a zauq for which Naqshbandi is better, so he will be going to Naqshbandi ghazals. And for the person who is having the taste that for him Chishti Nisbat is more interesting, so he will go to that. So this actually, but as the number of people are more and these groups are less, so therefore with the passage of time, different people can explore more groups. So therefore more groups come into existence. So Hazrat Sheikh Sabir Kaliri Rahmatullah Ale and Hazrat Sheikh Nizamuddin Awliya Rahmatullah Ale, they both were Chishti, but they formed a different form of Chishtiyat, because this actually the procedure of treatment. So procedure of treatment for different people will be different. So these have made these different procedures. Similarly in Qadri Silsila there are groups, and in Naqshbandi Silsila there are groups, Masumiya and Binuriya and many others. So these groups are subject to condition. So therefore, we should not bother about it. We should only chase which is suitable for us. Assalamu alaikum. Hazrat, main zikr mahine se upar ho gaya mera zikr, ya la ilaha illallah 200 allah allah 200 haq 500 har latifa par allah 5 minute ke liye mehsoos karna hai aur har namaz se pehle 2-3 minute muraqaba karna hai ki main allah ka hoon aur allah ke samne jaise khada hona chahiye वैसे खड़ा होना है. और नमाज मोमिन की मेराज है, इसको ज़ाया नहीं करना. नमाज के लिए ज़हन बनाना, ये अभी तक ठीक नहीं हुआ. कभी खुशू आ जाता है मगर अक्सर ठीक नहीं होता. दो मदरत की नज़र की हिफाज़त में भी कमज़ोरी आ गई. क्या दोबारा से नज़र का मुजाहदा करूँ? खामोशी के मुजाहदे में भी कमज़ोरी आ चुकी है. खामोश भी होता हूँ फिर बोल भी लेता हूँ. मामूलात में नवाफिल जिक्र मराकबे के अलावा सुस्ती है. माशाल्लाह आपने बड़ी अच्छी एनालिसिस की है और मेरे ख्याल में इसे नरे से फ़ायदा उठाना चाहिए. तो ज़िक्र तो आप यही करें, ज़िक्र में तो चेंज करने की ज़रूरत नहीं है. अलबत्ता ये जो नमाज के से पहले वाला मुराक़बा है, 2-3 मिनट के बजाय 5 मिनट कर लिया करें. और उसमें नमाज के दौरान भी वो जो अल्फाज़ नमाज है उसके मफहूम को जान कर वो अदा किया करें. बाकी दोबारा वो मुजाहदा कर लें नज़र की हिफाज़त का और खामोशी का. इंशाल्लाह अज़ीज़ बेहतरी आ जाएगी. मुराकबा के दौरान अजान शुरू हो जाए तो दौरान मुराकबा जवाब देंगे या मुराकबा जारी रखेंगे? बेहतर यह है कि मुराकबा ही ऐसे वक्त में शुरू किया जिसमें अजान का इम्कान न हो. और अगर गलती से ऐसा हो जाए तो उस वक्त मुराकबा रोक कर अजान का जवाब दे दें, फिर इसके बाद मुराकबा शुरू कर लें. चारपाई पर बैठ कर मुराकबा करना कैसा है? क़िबला रुख बैठ जाए, कोई मसला नहीं. जाए नमाज नीचे देख डाल लें. एक दिन मदरसे में मुराकबा कर रही थी, लतीफ़ सर पर पहुँची तो मुस्लिम शरीफ की क्लास शुरू हो गई. तो मैंने क्लास में शमूलियत अख्तियार की और बाद में सिर पर जिक्र कर लिया. इसका क्या हुक्म है? मुराकबा सही हो गया है? नहीं, मुराकबा तो सही हो गया लेकिन तरीका सही नहीं हुआ. आप इस तरह कर ले कि वक़्त मुराकबे का ऐसा मुकर्रर कर ले जिसमें कोई रुकावट आने का इम्कान न हो. मुराकबे के दौरान अजान शुरू हो जाए तो मुराकबा रोक कर अजान का जवाब दें, लेकिन फिर आइंदा के लिए नमाज जिसमें इम्कान हो तो उस वक़्त मुराकबा का वक़्त न मुकर्रर करें. चारपाई पर बैठकर मुराकबा किया जा सकता है अगर क़िबला रुख बैठ जाएं और जानमाज नीचे डाल लें. और मतलब जो है ना, वो एक दिन मदरसे में मुराकबा कर रही थी, लतीफ़ा सिर पर पहुँची तो मुस्लिम शरीफ की क्लास शुरू हो गई. तो मैंने क्लास में शमूलियत अख्तियार की और बाद में सिर पर जिक्र कर लिया. इसका क्या हुक्म है? मुराकबा सही हो गया? नहीं, मुराकबा हो गया लेकिन आइंदे के लिए ऐसे वक्त में मुराकबा का टाइम न मुकर्रर किया करें जिसमें इस किस्म की रुकावटें आ रही हों. अस्सलाम वालेकुम अदरज जी, 5 से मुराकबा शुरू किया था. 5 का मतलब नहीं बताया कि 5 क्या होता है, यानी 5 मिनट है या क्या है या 5 तारीख है. अब अल्हम्दुलिल्लाह 8 मिनट तक कर लेती हूँ और महसूस होता है कि दिल अल्लाह कर रहा है. तो इन्फॉर्मेशन दे तो फिर मैं जवाब दूँ. एक खातून ने अच्छा ख्वाब लिखा है लेकिन जो मामूलात के बारे में बताए थे कि मामूलात नहीं लिख रही. और मुराकबा में शैतान बहुत पीछे लगा हुआ. दुआ की दरख्वास्त, इशराक चाश मुसलसल कज़ा हो रहे हैं. अल्हम्दुलिल्लाह भतीजा हुआ है तो मेहमान के आने से बद नज़री भी हो जाए. ये अब देखे ना, जो जागते के अमाले उस पर ज़्यादा तवज्जो देने चाहिए, ख्वाबों के पीछे इतना नहीं जाना चाहिए. ख्वाबों में अगर कोई जन्नत में अपने आप को देखे तो क्या वो जन्नत ही हो गया? हाँ जी, तो लिहाजा ख्वाबों के पीछे इतना नहीं जाना चाहिए. अलबत्त यह है कि जागते के जो अमाल है वो दुरुस्त करने चाहिए. तो उसमें यह है कि शैतान तो हमारे हर चीज़ के पीछे लगा हुआ है, कौन सी चीज़ के पीछे नहीं लगा हुआ, लेकिन हमने शैतान की बात माननी नहीं है, हमने तो अल्लाह ताला की बात माननी है. लिहाजा मुराकबा अल्लाह के लिए कर लिए करें और शैतान की परवाह न करें. और इशराक चाश जो है ना, मतलब उसमें ज़रा हिम्मत करें. और मतलब यह है कि जो बदनज़री वगैरह है उससे बचने की कोशिश कर ले. जितना मुश्किल ज़्यादा होगा उतना ही ज़्यादा सवाब होगा और गुनाहों से बचत होगी, इंशाल्लाह हिम्मत बढ़ेगी. अस्सलाम वालेकुम हज़रत, उम्मीद है अल्लाह ताला के फ़ज़ल से खैरियत से होंगे. हज़रत जी, मेरा जिक्र 200 मरतबा ला इलाहा, 400 मरतबा ला इलाहा इल्लल्लाह, 600 मरतबा हक, 500 मरतबा अल्लाह और 10 मिनट का मुराकबा. हज़रत जी, एक माह मुकम्मल हो गया. मुराकबे की फ़िदा किसी भी धड़कन, किसी वक्त धड़कन महसूस हो, ज़्यादा दर्द तो कुछ भी नहीं होता. मज़ीद रहनुमाई है. तो उसमें यह कि जिक्र तो वैसे ही कर लें और मुराकबा जो है ना वो आपका 10 मिनट का है तो उसको 15 मिनट कर लें। एक साहब ने जो लिखा है वो तो मैं नहीं सुना सकता, अलबत्ता मैं ये कहूँगा कि वो कुछ गुनाहों से बचने के लिए कोशिश कर रहा है, लेकिन कहता है कि ये बहुत मुश्किल है और ये है कि इसके लिए कोई हल बताए, और वो चीज़ इख्तियारी है, मतलब इख्तियारी है। अब आपके सामने कोई मीठी चीज़ पड़ी और आपको पता है कि इसमें जहर मिला हुआ है और आपका दिल बहुत चाह रहा हो, तो आप क्या करेंगे? इस मीठी चीज़ की वजह से आप काले भूखे भी हों, आप क्या करेंगे? कालेंगे। तो इसी तरह गुनाह है, गुनाह चाहे कितनी खूबसूरत हो, लेकिन बहरहाल मतलब यह है कि गुनाह चाहे कितने खूबसूरत हो, लेकिन अगर मतलब उसमें नुकसान हो, नुकसान ये कि जहन्नम में चलेंगे, तो ज़ाहिर है मतलब आप अपने आखिरत पर यकीन मजबूत कर लें। जवान सारे होते हैं, कौन है जवान नहीं होता, ये जवानी सिर्फ आप ही गुजर रही है। तो ये है कि इन्हीं जवानी में तो विलायत मिला करती है। वो फरमाते हैं कि दर जवानी तौबा कर दें शेवई पैगम्बर इस वक्त पीरी गुर गजाल मीश और परहेजगार। बुढ़ापे में तो कोई इंसान कर ही नहीं सकता, तो उसको स्वाब क्या मिले? अगर कोई अंधा है तो कहते हैं मैं बदनजरी नहीं करता, उसको कितना स्वाब होगा? उसको तो कुछ भी नहीं मिलेगा, मिलेगा तो उसको जो देख सकता है। तो आप शुक्र करें कि आप ये सारी चीज़ें कर सकते हैं और आप ना करें, तो फिर आपको इसका और ये विल पावर ही एक्सरसाइज करना होता है। जैसे अगर कोई किसी के सामने बहुत उम्दा खाना पड़ा हो लेकिन उसको पता हो कि इसमें जहर मिला हुआ है तो नहीं कोई कहेगा, तो जिस तरीके से इस तरह वो नहीं खाता, तो इस तरह ये भी चीज़ है। तो ये आपने अपने विल पावर एक्सरसाइज करना है, और उस विल पावर के एक्सरसाइज करने के लिए कुछ आसानी है, सब सिर्फ सपोर्टिंग चीज़ें हैं, असल तो वही विल पावर है। और वो ये है कि रोज़ा है, दूसरी चीज़ें हैं, वो सिर्फ इसके लिए सपोर्टिंग चीज़ें हैं, बाकी असल जो है ना आपका विल पावर है। तो अपना विल पावर एक्सरसाइज करेंगे तो फिर फ़ायदा होगा। हज़रत, आई हैव प्रॉब्लम, आई हैव बीमारी ऑफ हबिजा एंड आल्सो आई कैन नॉट कंट्रोल माई गेज, समटाइम्स आई लुक एट नॉन महरम, प्लीज़ गाइड मी। सुभान अल्लाह, यू नो वट हबिजा इज़, दिस इज़ द हबिजा बाई विच शैतान वॉज मेड मर्दू, बिकॉज ही कंसिडर हिमसेल्फ मोर रिस्पेक्टेबल देन हज़रत आदम अलैहिस्सलाम, एंड दिस थिंग हैज़ रूइंड हिम। So we should know what hubbijah is. Therefore, we should consider that Allah subhanahu wa ta'ala is akbar and nothing before him has any value. So, this you should keep in mind. And as far as the zikr askar is concerned, it is only to support. As far as the gaze control is concerned, so we should see that if I don't follow the instructions of Allah subhanahu wa ta'ala, so maybe he can snatch our eyesight, or our eyesight may be finished, or it may harm my heart, spiritual heart, because of which I may be missing capability of good amal. So therefore one should control it, and you should do mujahida of ghasi basar for 40 days. If you do not know, ask me, I shall tell you about it. Okay, he asked me. So first of all, you should sit in a lonely place, just like a room. Be sitting in a lonely place like a room, and within that room you should see downside, not upside, for 5 minutes. And at that time even you will not perform zikr, because your nafs should feel loneliness, tell you should not see upside. After one day you should do it for 6 minutes, and after another day you should do it for 7 minutes, and add 1 minute daily, and by this you will be able to see downside for 25 minutes in 20 days. Then come out of that room and do it daily. First day, 5 minutes between the people, among the people. And not seeing towards the people, seeing downside and walking with them, among them for 5 minutes. And then after one day, 6 minutes, and then 7 minutes, then 8 minutes. And in 20 days, you will reach 25 minutes. So by these 25 minutes, you will be having a position. If you feel some problem that they are mahram, so in 25 minutes you can change the position anyway, and you will be able to do it. So do it for 40 days, inshallah.
Hazrat, abhi baat ho rahi thi ke Allah Taala tak pahunchne ke utne hi raste hain jitne insaan hain. Ye sirf tasawuf ke sath khas hai.
असल में बीमारियों में भी जो इलाज, जितने बीमारी है उतने उतने इलाज है, लेकिन आप क्या कर सकते हैं हर चीज़ का किताब में ज़िक्र, हर बीमारी का किताब में ज़िक्र नहीं हो सकता ना, तो इसलिए डॉक्टर की अपनी जो सवाबदीद है उसमें शामिल होती है, सिर्फ किताबों पे इलाज नहीं होता। उसकी वजह यह कि हर बीमार दूसरे बीमार से मुख्तलिफ है थोड़ा थोड़ा, यानी बेशक एक ही बीमारी हो, किसी को टाइफाइड की बीमारी हो तो टाइफाइड के जितने भी बीमार है उसके अपने जिस्म के स्ट्रक्चर के मुताबिक थोड़ा थोड़ा फ़र्क होगा, तो वो डॉक्टर को कंसिडर करना होता है, मतलब डॉक्टर उसके बारे में। तो इसी तरीके से जो रूहानी बीमारी है वो भी हर एक का अपना अपना थोड़ा थोड़ा मुख्तलिफ, जैसे हुबिजा है, एक चपरासी के हुबिजा और एक डिप्टी कमिश्नर के हुबिजा, एक चौधरी के हुबिजा और एक बादशाह के हुबिजा, या जो एक पुलिस वाले के हुबिजा, सब एक जैसा होगा, फ़र्क होगा ना, तो सबके इलाज अपना अपना होगा ना। तो अब ये है, मतलब हर एक के लिए अपना अपना टेक्निक है, लेकिन सब एक डिस्क्राइब नहीं किया जा सकते। तो जिसको कहते हैं ना, वो इन ग्रुप्स बनाए जाते हैं कि इस किस्म के लोगों के लिए ये इलाज है, इस किस्म के लोग के लिए ये इलाज है, इस किस्म के लोग के लिए ये इलाज है। तो जितने ग्रुप्स बन गए उतने तरीके बन गए। तो ये मतलब लॉजली यानी ये बात होती है, लेकिन बहरहाल फिर जो शेख होता है वो उसके अंदर फिर फ़र्क कर लेता है।
तफवीज़ व वफ़ा बिदु अम्री इलल्लाह, यानी अपने आप को हवाले कर देना।
तफवीज़ से मुराद ये होता है कि अल्लाह जल्ल शानु जो भी नतीजा मुरतब करना चाहे किसी चीज़ पर, मैं उस पर दिल से राजी हूँ। वफ़ा बिदु अम्री इलल्लाह, इन्नल्लाह बसीरुम बिल इबाद, बेशक अल्लाह पाक बंदों पर अच्छी तरह निगरबान, जानते हैं अल्लाह सब।
जो मशाइख के दिए हुए जिक्र अस्कार हैं, जो सिलेबस है जो इंसान कर रहा होता है, चाहे वो इस्लाही जिक्र है और सवाबी जिक्र है, उसके अलावा भी इंसान अपने तौर पे कुछ कर सकता है आगे बढ़ने के लिए।
देखिए, मैंने आपसे बार अर्ज़ की पहले से भी कि एक होता है इलाजी जिक्र, एक होता है सवाबी जिक्र। सवाबी जिक्र में देयर इज़ नो लिमिट, सिर्फ एक बड़ी बात यह है कि उसकी वजह से आपसे कोई वाजिब अमर नहीं छूटना चाहिए। अब यहाँ आप जिक्र कर रहे हैं सवाबी, उधर जमात खड़ी हो गई तो आप क्या करेंगे, उधर जाएंगे ना, लिमिट आ गया ना। या इस तरह कोई आदमी कुएं में गिर रहा है आपके सामने, उस वक्त आप जिक्र करेंगे उधर को बचाएंगे, हाँ जी, या कोई और इस किस्म की बात है जो उससे ज़्यादा अहम हो, तो आप अपने उस काम को छोड़ के, तो अब उसका मतलब ये है कि उसके लिए सिर्फ एक इंस्ट्रक्शन है, वो ये है कि कोई उससे बड़ा अमल कोई उस वक्त ऐसा ना पेश आए जो उसको लिमिट करे, तो आप जितना भी कर सकते तो करें, ठीक है ना, सवाबी जिक्र। तो अब अल्लाह ताला के साथ ताल्लुक़ बढ़ाने के लिए जो सवाबी अमाल हैं वो जितने भी करना चाहे तो कर सकते हैं, लेकिन इलाजी में कोई फ़र्क नहीं कर सकते, क्योंकि इलाजी आपकी तरफ से है ही नहीं, वो डॉक्टर की तरफ से, शेख की तरफ से। ही कैन चेंज इट, यू नॉट। वो बढ़ सकता है, वो कर सकता है, हाँ, अलबत्ता उसमें भी मशवरा बेहतर होता है। उसकी वजह यह है कि मुमकिन है कि आप अपने लिए कोई ऐसा टाइम टेबल बना दें जो आपके लिए फिजिबल ना हो, और बाद में आप जिसको कहते हैं ना उकता जाएँ, या कोई और मसला बढ़ जाए जिसकी वजह से आपकी हिम्मत टूट जाए, नर्वस ब्रेकडाउन हो जाए, बहुत सारी बातें हो सकती हैं, तो आपको फिर शेख गाइड कर सकते हैं।
حضرت کہ آج کل کے دور میں سائیکالوجسٹ تو کہتے ہیں بچوں کے لیے یہ موبائل ٹھیک نہیں ہے, اب وہ کارٹون دیکھ رہے ہیں, وہ خود ہی کارٹون بن رہے ہیں, اس کا حل کیا ہے؟
لا الہ الا اللہ کلا بل تحبون العاجلۃ وتذرون الآخرۃ, اس آیت پہ غور کر لو آنسر مل جائے گا. کلا بل تحبون العاجلۃ وتذرون الآخرۃ, ہرگز نہیں بلکہ تم جو فوری چیز ہے اس کو لیتے ہو, جو بعد میں آنے والی چیز ہے اس کو چھوڑتے ہو. اب مائیں کیا کرتی ہے؟ مائیں صرف بچوں سے مطلب اس کے جو نا رونے سے بچنے سے یا ان کی شرارتوں سے بچنے کے لیے ان کے ہاتھ میں موبائل دے دیتی ہے. ہاں جی, اب وہ موبائل کے عادی ہو گئے ہیں, اس کے بعد پھر وہ اپنی ماں کی تو نہیں مانیں گے نا. ہاں جی, تو لہٰذا وہ چیز ان کے دن تک منتقل ہو گئی. تو ہم لوگوں نے خود ہی کیا ہوتا ہے, اس کے بعد پھر جو کچھ ہوتا ہے اس کے افیکٹس ہوں گے. کس چیز کا؟ نہیں, ان کو اپنے جس کو کہتے ہیں نا یعنی مفید کھیلوں میں لگائیں. ہمارے گاؤں میں جب ہم ہوتے تھے تو ماشاء اللہ یہ سب لوگ ہم بڑے ایکٹیو ہوتے تھے, مطلب اپنی کھیلوں میں. اب میں ان کے نام تو نہیں کیوں پوچھتا ہوں, میں سارے نام تو ظاہر میں آپ کو تو نہیں بتا سکتا, لیکن وہ گیمز ہم کرتے تھے اور اسی میں لے کے رہتے تھے. وہ سب دوڑنے بھاگنے کے ہوتے تھے, وہ بیٹھنے کے بہت توڑے ہوتے تھے, بیٹھنے کے لوڈو وغیرہ اس قسم کی چیز ہوتی تھی, اس کو بھی ڈسکرج کرتے تھے ہمارے بڑے. ہاں جی, تو یہ مطلب دوڑنے کبڈی ہے یا مطلب پکڑنے والی باتیں اور وہ چپنے اور اس قسم کی چیزیں مطلب ہوتی تھی, تو اس میں بچے لگے رہتے تھے. اب تو بیچاروں کے لیے اس کا ٹائم ہی نہیں ہوتا, یا اسٹڈی ہوتی ہے یا پھر موبائل ہوتا ہے. ان کا جو ویسٹ انرجی ویسٹ کرنے کا جو چیز ہے وہ تو ہے ہی نہیں. اس لیے ہمارے ڈاکٹر حضرات کہتے ہیں کہ 10-12 سال کے بچے 80 کلو کے ان کے سامنے بیٹھ جاتے ہیں.
قو انفسکم واہلیکم نارا, اس کا پریکٹیکل کیا طریقہ ہے حضرت کہ گھر خود بھی اپنے گھر والوں کو کس طریقے سے, یعنی ایک فوکس اپنے اوپر ہو.
قو انفسکم واہلیکم نارا, اس کا مطلب ہے کہ جو آگ ہے اس وہ سزا ہے نا اصل میں, تو سزا سے ڈراؤ, یہی بات ہے نا. تو اس کا مطلب خود تو اس کے بارے میں آپ سوچ ہی سکتے ہیں, اس کے اپنے ڈرنے کے لیے مطلب کہ سامنے رکھے کہ اس طرح ہو سکتا ہے اس طرح ہوگا. تو یہ ہمارے باقاعدہ سابق کرام کے اندر یہ باقاعدہ ہوتا تھا, عشاء کے بعد وہ جو ہے نا مطلب اپنے آپ کو مخاطب کر کے اس طرح کہتے. علی رضی اللہ تعالیٰ اپنے داڑھی پکڑ کے اس طرح روتے جس طرح کہ مطلب ایک کسی جانور نے ڈسا ہو. ہاں جی, تو یہ صحابہ کرام کے ہاں بالکل اس طرح ہوتا تھا, ڈائریکٹلی اس پر عمل کرتے تھے. باقی یہ ہے کہ اپنے گھر والوں کے لیے حکمت کی ضرورت ہے, مطلب یہ ہے کہ سب کے لیے ایک طریقہ نہیں ہے, کیونکہ ڈیپینڈ کرتا ہے کہ ان میں ایکسیپٹنس کتنی ہے اور کیا پروسیجر ان کے لیے اختیار کیا جائے. ہر ایک کوری کے لیے ایک طریقہ نہیں, جیسے والد کے لیے الگ طریقہ ہوگا, والدہ کے لیے الگ ہوگا, بیوی کے لیے الگ ہوگا, بچوں کے لیے الگ ہوگا, ہر ایک کے لیے اپنا اپنا مطلب ہوگا اور ہر ایک میں پھر ڈفرینٹ ہے. تو سب سے بڑی بات یہ ہے کہ جو آپ کے ذرا سر ہیں ان کا تعلق ایسے لوگوں کے ساتھ ارینج ہو جائے جو جس سے ان کی اصلاح کی صورت بن جائے. ظاہر مطلب ہے کہ ایک ہوتا ہے نا, میں مثال کے طور پر میں کرنا چاہتا ہوں, اگر مجھے ایکسپیرئنس نہیں ہے تو بھی کام نہیں ہوگا, ٹائم نہیں ہے تو بھی کام نہیں ہوگا, اس طریقے سے اور مسائل بھی ہو سکتے ہیں. بعض لوگ میری باتوں سے اثر نہیں لیں گے, ممکن ہے اپنے گھر والے جو ہے نا وہ اتنا اثر نہیں لیتے بعض کے, وہ کہتے ہیں وہ ہمارے پشتوں میں کہتے ہیں پڑے لوڑ کڑ میں زنی, یا گھر کی مرغی دال برابر, اردو میں شاید اس کو کہتے ہیں نا گھر کی مرغی دال برابر. تو وہ پھر یہی ہوتا ہے کہ لوگ اثر نہیں لیتے. تو ایسے ہی پھر کسی کے ساتھ ایسا رابطہ کرایا جائے کہ جو ان کے اصلاح کے لیے مؤثر ہو, تو ترتیب اس طرح بنائی جائے. گھر کے اندر کچھ ایسا ذکر اذکار ہونا چاہیے چیزوں کا جو اس طرف توجہ دلائے, ایسا لٹریچر آنا چاہیے, ایسی باتیں بات چیت ہونی چاہیے, تذکرے ہونی چاہیے. ہاں جی, جس کے ذریعے سے اس طرف رخ آ جائے. تو مطلب دے آر مینی مینی میتھڈس بٹ سبجیکٹ ٹو کنڈیشن. بچوں کے لیے بھی ماحول پرووائڈ کرنا ہوتا ہے. مثلا آپ ان کی ایسی چیزوں میں انٹرسٹ ڈیولپ کرائیں جس سے ان کو فائدہ ہو, مطلب یہ ہے کہ یعنی ان کے لیے وہ چیزیں انٹرسٹنگ بنا دیں. مثال کے طور پر آپ گھر میں ایک چھوٹی سی خوبصورت سی جگہ بنا دے جس کو آپ کہہ دیں ہماری مسجد ہے, دیکھیں مسجد میں کیسے نماز پڑھتے ہیں. آپ ظاہر مطلب بچوں کو اپنے ساتھ بٹھا دے اس میں کہہ دے بھائی ٹھیک ہے مسجد میں آ کے جو ہے نا تلاوت کرتے ہیں, آئیے مسجد میں آ کر ذکر کر لیتے ہیں, آئیے مسجد میں آ کر جو ہے نا مسئلے سیکھتے ہیں. مطلب اس طرح گویا کہ ایک قسم کی مطلب ایزی ایکسیسیبل پوزیشن بن جائے گی. اور واقعتاً گھروں کے اندر ایسی چیز ہونی چاہیے تھی لیکن ہم سے گم ہو چکی ہیں یہ چیزیں, ہم سے گم ہو چکی ہے. میں جب گھر بنا رہا تھا تو ایک مفتی صاحب تشریف لائے تھے بزرگ, تو مجھ سے پوچھا کہ اس میں ذکر کم رکھے رہے, تو میں حیران ہو گیا. میں نے کہا تو میں نے کبھی سوچا بھی نہیں تھا. تو خیر بارہ میں نے کہا انشاءاللہ اگر پھر چانس مل گیا تو اس کے لیے کچھ کروں گا. پھر میں نے دو مرلے کی زمین اس کے ساتھ اٹیچ لے لی, اس میں سب سے پہلے میں نے ذکر کے نیت سے کمرہ بنایا. ہاں جی یہ وہ کمرہ, ہاں جی الحمدللہ ثم الحمدللہ, وہ کمرہ اللہ تعالیٰ نے اس چیز کے لیے اتنا استعمال کیا کہ میں حیران ہو گیا. میں نے کہا صرف نیت کی برکت تھی. ہاں جی کہ بڑے بڑے بزرگ وہاں تشریف لاتے تھے اور وہ کہتے تھے کہ ہمیں یہاں سکون ہوتا ہے, ہم یہاں خوش ہوتے. تو بس ظاہر ہے مطلب اللہ تعالیٰ کی طرف سے پھر انتظام ہوتے. تو یہ چیز ہے کہ یہ چیز ہم گم کر چکے. لا الہ الا اللہ, 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 لا الہ الا اللہ محمد رسول اللہ, لا الہ الا ہو, 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 لا الہ الا ہو. اللہم صل علی محمد. حق 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 حق
हक 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 اللهم صل على سيدنا مولانا الله 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 اللهم صل على سيدنا الحمد لله رب العالمين الصلاة والسلام على خاتم النبيين اللهم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب اللهم اجعلني صبورا واجعلني شكورا واجعلني في عين صغيرا وفي عين الناس كبيرا اللهم ادع في ارضنا بركتها وزينتها وسكنها ولا تحرمني بركة ما اتيتني ولا تفتمني تفتني فيما حرمتني اللهم احسنت خلقي فاحسن خلقي واسب غيظ قلبي واجرني من ضلالات الفتن ما احييتنا اللهم لقني حجة الايمان عند الممات رب اسالك خير ما في هذا اليوم خير ما بعده اللهم إني أسألك خير هذا اليوم فتحه ونصره ونوره وبركته ده. اللهم إني أسألك العفو والعافية في ديني ودنياي وأهلي ومالي اللهم استر عورتي وأمن روعتي اللهم احفظني من بين يدي ومن خلفي وعن يميني وعن شمالي ومن فوقي وأعوذ بعزمتك وأن أخطأ من تختي يا حي يا قيوم برحمتك أستغيث أصلح لي شاني كله ولا تكلني إلى نفسي طرفة عين أسألك بنور وجهك الذي أشرقت له السماوات والأرض وبكل حق ولك بحبك السائلين عليك أن تقيلني وأن تجيرني من النار بقدرتك اللهم جل وعلا هذا النهار سراها وأوسطه فلاحا وآخر نجاحا أسألك خير الدنيا والآخرة يا رحم الراحمين اللهم اغفر لي ذنبي واخزي شيطاني وفكر هاني وسق الميزاني وجلني في الندي الأعلى اللهم قني عذابك وما تبعث عبادك اللهم رب السماوات السبع ما غلط ورب الأرضين ما قلت ورب الشياطين ما ضلت كل جار من شر خلقك أجمعين يفرط علي أحد منهم أو يطغى زجارك وتبارك اسمه لا إله إلا أنت لا شريك لك سبحانك اللهم إني أستغفرك ذنبي وأسألك رحمتك اللهم اغفر لي ذنبي وأسرني في داري وبارك لي في رزقي اللهم اجعلني من التوابين واجعلني من المتطهرين اللهم اغفر لي واهدني وارزقني وعافني واهدني لما اختلف فيه من أهلك بإذنك اللهم اجعل في قلبي نورا وفي بصري نورا وفي بسمي نورا وفي أيامي نورا وشمالي نورا وخلفي نورا من إمامي نورا وجلي نورا وفي أسمي نورا وفي لحمي نورا وفي دمي نورا وفي شأن نورا وفي بشر نورا وفي لسان نورا وجل في نفسي نورا وزمني نورا وجلني نورا وجل من فوقي نورا ومن تحت نورا اللهم آتي نورا اللهم افتح لنا باب رحمتك وسهل لنا باب رزقك اللهم اسمني من الشيطان اللهم إني أسألك من فضلك اللهم اغفر لي خطايا وذنوبي كلها اللهم نشني وعيني وارزقني واهدني صالحا لمالي ولاخلاقي إنه لا يهدي لصالحي ولا يسرق سيئا إلا أنت اللهم إني أسألك رزقا طيبا علما نافعا وعملا متقبلا اللهم إني أمتك وابن أمتك وابن أمتك ناصية بيدك ماض في حكمك عدل في قضاءك أسألك بكل اسم ولك سميت به نفسك أو أتلته في كتابك وعلمته أحدا من خلقك أو استأثرت به في علم الغيب إنك أن تجل القرآن عزيمك ربي قلبي ونور بصري وجلاء حزني وجلاء ذهب أمين اللهم إله جبريل وميكائيل وإسرافيل وإله إبراهيم وإسماعيل وإسحاق عافني ولا تسلطن أحدا من خلقك علي بشيء لا تعقدني به اللهم اكفني بحرامك بحلالك عن حرامك وأغنني بفضلك عمن سواك اللهم إنك تسمع كلامي وترى مكاني وتعلم سري وعلانيتي ولا أخفى عليك أشياء من عبري وعلى الباعث الفقير المستغيث المستجير الوجل المشفق المقر المعتر بذنبي أسألك مسد المسكين وأبتهل إليك ابتهال المزلم الضرير ودوك دعاء الخائف الضرير
دعا من خدت لك رقبت وفادت لك عبرت وزل لك جسم ورغم لك انف. اللهم لا تجلني بدعائك شقيا وكن بروف الرحيم يا اخر المسؤولين ويا اخر الموتين. اللهم اليك اشكو ضعف قوتك التي لدي مباني على الناس يا ارحم الراحمين. الا من تكلني الى عدو يتهم جيم الا من قريب ملكت امري ان لم تكن ساغه علي فلا ابالي غير ان عافيتك وسولي. اللهم انا نسالك قلوبا اوهة مغفرة منيبة في سبيلك. اللهم اني اسالك ايمانا يباشر قلبي ويقينا صادقا حتى اعلم انه لا يصيبني الا ما كتبت لي ورزق من المعيشة بما قسمت لي. اللهم لك الحمد الذي تقول خير ما نقول. اللهم اني اعوذ بك من نكرات الاخلاق والاعمال والاهواء والادواء. نعوذ بك من شر ما استعاذ منه نبيك محمد صلى الله عليه وسلم ومن جهل السوء في دار المقامه. فان جار بادية تحول وغلبت العدو وشماتت الاعداء من الجوع فانه بئس الضجيع ومن الخيانه فبئست البطانة. وان نرجع الى اعقابنا ونفتن عن ديننا ومن الفتن ما ظهر منها وما بطن. ومن يوم السوء من ليله السوء من ساعه السوء من صاحب السوء. وتقبل الدعوات في حق محمد اشرف علي وعبد واسي محمد مصطفى محمد علي ومحمد الشافعي ومحمد عبد الواجب ومولانا محمد اشرف سليماني ومولانا زكريا ومولانا صوفي وهذا الصوفي محمد اقبال وسيد الاشاعه وسيد تنظيم الحق وفي حقي وفي جميع المتعلقين وفي حق ابائي وامهاتي وجميع المؤمنين والمؤمنات. وصلى الله تعالى سيد الكائنات واكرم الخلق صلاه سبق الايات. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك التواب الرحيم. وصلى الله تعالى.